पांच शाबान मुकर्रम सन 1423 हिजरी मुताबिक 11 अक्टूबर सन 2020 सूरह अनकबूत शरीफ आयत नंबर 45 45 بسم الله الرحمن الرحيم أتل ما أوحي إليك من الكتاب وأقم الصلاة إن الصلاة تنهى عن الفحشاء والمنكر ولذكر الله أكبر والله يعلم ما تصنعون ولا تجادلوا أهل الكتاب إلا بالتي هي أحسن إلا الذين ظلموا منهم وقولوا آمنا بالذي أنزل إلينا وأنزل إليكم وأنزل إليكم وإلهنا وإلهكم واحد ونحن له مسلمون وكذلك أنزلنا إليك الكتاب فالذين آتيناهم الكتاب يؤمنون به ومن هؤلاء من يؤمن به
लास्ट लेटर पर जो जबरदस्त बेस होता है वो साइलेंट हो जाता है भी साइलेंट
وما يجحد بآياتنا إلا الكافرون وما كنت تتلو من قبله من كتاب ولا خطه بيمينك إذا لاغتاب المبطلون إذا لاغتاب المبطلون
إذا لاغتاب المبطلون
بل هو آيات بينات في صدور الذين أوتوا العلم وما يجحد بآياتنا إلا الظالمون وقالوا لولا أنزل عليه آيات من ربه قل إنما الآيات عند الله وإنما أنا نذير مبين أَوَلَمْ يَكْفِهِمْ أَنَّا أَنْزَلْنَا عَلَيْكَ الْكِتَابَ يُتْلَى عَلَيْهِمْ إن في ذلك لرحمة وذكرى لقوم يؤمنون قل كفى بالله بيني وبينكم شهيدا يعلم ما في السماوات والأرض والذين آمنوا بالباطل وكفروا بالله أولئك هم الخاسرون ويستعجلونك بالعذاب ولولا أجل مسمى لجاءهم العذاب وليأتينهم بغتة وهم لا يشعرون يستعجلونك بالعذاب وإن جهنم لمحيطة بالكافرين يوم يغشاهم العذاب من فوقهم ومن تحت أرجلهم ويقول ذوقوا ويقول ذوقوا ما كنتم تعملون صدق الله العظيم.
سورة قمر میں تھا سورة کے آخر میں تھا لگائی ہم کبوت مکمل ہو اللہ کی بنا چاہتا ہوں میں شیطان مردود سے اللہ کے شروع جو بڑا مہربان انتہائی رحم والا سورہ عنکبوت کی آیت نمبر 35 سے سبو کا آغاز ہے اتلو ما اوحی الیک من الکتاب واقم الصلاۃ اے محبوب پڑھو جو کتاب تمہاری طرف وحی کی جاتی ہے کی گئی اور نماز قائم فرماؤ بے شک نماز منع کرتی ہے بے حیائی اور بری بات سے اور بے شک اللہ کا ذکر سب سے بڑا اور اللہ جانتا ہے جو تم کرتے ہو اتلو ما اوحی الیک من الکتاب جو وحی کی جا رہی ہے کی گئی ہے آپ اس کی تلاوت کریں اس سے پتا چلا کہ قرآن پاک کی تلاوت بڑی اہم چیز کی بڑی اہم چیز ہے نبی کریم صلی اللہ علیہ وسلم سے فرمایا جا رہا کہ آپ اس وحی کو تلاوت کریں وحی کی تلاوت کی کیفیت احادیث اور قرآن مقدس کی بعض دوسری آیات بیان فرمائی گئی سورۃ قیامہ شریف وغیرہ میں نبی کریم صلی اللہ علیہ وسلم پر جب وحی اترتی تھی تو حضور اس کو بہت جلدی 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 پڑھتے تھے بہت تاکہ ذہن سے رب کریم نے فرمایا کہ حبیب لا تحرک بھی لسانک اپنی زبان کو حرکت نہ اور اجلت کرو گیتا چلا بھی تو اس کو مشقت سے پڑھ کر کے جلدی جلد نہ کروں اور پیغمبران علیہ الصلوۃ والسلام اسے ترجمہ کر رہا ہوں ماں اسے قرآن کہہ رہے کہ ہم نے جو بھلا دیا اسے جب کے معاف کر دیا تو پیغمبر کی خصوصیت اور کوالٹی یہ ہے کہ پیغمبر کا ذہن بڑا خراب تو ذہن سے مہر لا تحرک لسانک لتعجل به ان علیک جمعہ وقرآن اس کا جمع کرنا اور اس کا کرانا ثم ان علینا بیان پھر جب ہم پڑھ لیا کریں تو پڑھا کروں جب ہم پڑھ لیا کریں تو پڑھا کرو اور اس کا بیان کرنا یہ بھی ہمارے ذمہ کرنا ہے یہ کیفیت سے تلاوت کرنا رسول کریم صلی اللہ علیہ وسلم کو صاحب وحی جب ہے وہ ان کو کیا فکر ہونی چاہیے قرآن کیا کہہ رہا ہے اتنو ما اوحی قرآن پاک کی تلاوت کرو تلاوت قرآن پاک بڑا عظیم عمل ہے دنیا میں اس سے بہتر کوئی وظیفہ نہیں اگر کوئی شخص ہر وظیفہ پڑھتا ہو قرآن پاک کی تلاوت نہ کرتا ہو تو اس پر افسوس ہے اگر کوئی شخص صرف قرآن کی تلاوت کرتا ہو کوئی وظیفہ نہ پڑھتا ہو تو مبارکبادی اس لیے کہ ہر وظیفہ بھی اسے اشارے چنانچہ صحابہ کرام کا طور طریقہ یہ تھا کہ قرآن پاک بطور غذا تلاوت فرماتے تھے بطور غذا اور نبی کریم صلی اللہ علیہ وسلم نے جب اسلامی وفود کو جگہ جگہ بھیجا اور مکہ مکرمہ سے اسلام باہر نکلا تو وفود بنا کر کے قرآن کے بھیجے کہ تم جاؤ لوگوں کو قرآن پڑھنا سکھاؤ حضرت مصعب بن عمیر رضی اللہ عنہ تشریف لائے مدینہ منورہ میں اور گھر گھر قرآن پاک پڑھنا سکھایا جنان جہاری سنایا ہوا کہ مدینہ منورہ میں ہر گھر سے قرآن پاک کی تلاوت آتی تھی آواز آتی تھی اور لگتا تھا جیسے شہد کی مکھیاں بن بنا رہی یہ سورت ہر گھر سے قرآن قرآن کہہ رہا ہے کہ حبیب آپ تلاوت کرو جو تمہیں کی सबसे प्यारा होता है, और उसके साथ साथ नमाज पढ़ो, अपने सलात नमाज पढ़ो, किसी और से नहीं। इसलिए कि नमाज तनहा रोक देती है अल्फाशाय बल बुनकर फहश बेहया और बुरी बातों से, ये खसूसियत नमाज की। हजरत साहब ने और उलमा ने इरशाद फरमाया कि वो नमाज जिस नमाजी की नमाज उसे बुराई से न रोक सके उसकी नमाज नमाज नहीं। ये जिस नमाजी की नमाज उसको बुराई से न रोक सके और वो नमाज पढ़ता हो तो मुझे ना सोचे कि मैं अल्लाह का कुर्ब हासिल कर रहा हूं बल्कि अल्लाह से दूरी हासिल कर रहा है। इन रवायात के हवाले से जिसकी नमाज बुराई से उसको न रोक सके तो ये ना सोचे कि अल्लाह का कुर्ब बढ़ रहा है बल्कि अल्लाह से दूरियां हो रही है। ये नमाज है ही, और फिर फरमाया कि वो नमाज नमाज ही नहीं है जो बुराइयों से रोके, दोनों बातें। मालूम ये हुआ कि नमाज को नमाज की हैसियत से पढ़ा जाए। मुसीबत ये है कि लोग नमाज को एक आर्ट के तरीके पर नकल कर रहे हैं। जैसे चाहे खड़े हो जाए नमाज पढ़ने और हर शख्स उनको ये बशारत दे दे कि साहब बिल्कुल अल्लाह ने आपकी नमाज पढ़ी, आपके लिए जन्नत का हर दरवाजा खुला हुआ है, पूरे खड़ी होकर के इंतजार कर रहे हैं। वजू बनाया है कि नहीं बनाया है, शॉर्ट पहन करके नमाज पढ़ रहा है, नंगे सर नमाज पढ़ रहा है, बटन खुले हुए नमाज पढ़ रहा है, कुछ भी फिक्र नहीं है किसी भी अंदाज से। फराइज नमाज अदा नहीं हो रहे हैं, वाजिबात नमाज अदा नहीं हो रहे थे, मगर उसको ही बशारत दे दी जाए कि अल्लाह ने तेरी नमाज को जमीन के जरिए अभी कबूल फरमा दिया है और जन्नत का हर दरवाजा तेरे लिए खुला हुआ है, सब तो साफ खुश है। अगर कहिएगा कि तेरी उंगली जमीन से ही लगी हुई तो आंख इनकार से सोख कर लगा तू कौन हो तो बोलने वाले में तो ज्यादा जानता था। ये मैं तजर्बा बोलता हूँ, में मेरी जिंदगी के इतने कल तजर्बा हुई कहीं नहीं। इंडिया में तो उलमा की बड़ी इज्जत है, एक आवाज उठती थी सारे लोग सर उठा देते, लेकिन यहाँ पे कुछ कहते तो कुछ देर तक सोचना पड़ता है कि ऐसे कहने जा रहा हूँ ये पता नहीं मुझसे ज्यादा जान रहा हूं तो ये सुनते हैं। नमाज सहाबी हाजिर हुए, नमाज पढ़ी, बारगाह इशारत में हाजिर होकर सलाम अर्ज किया, अस्सलामु अलैकुम व रहमतुल्लाह या रसूल अल्लाह। फरमाया मोहम्मद फसल लिखा लिखा नमाज पढ़ता हूँ, नमाज पढ़ के आए हैं, वजू किया है, नमाज पढ़ी है, बाकायदा नमाज पढ़ के आए। वजू ने फरमाया लम तुसल्ले, तूने नमाज पढ़ी है, क्या फिर गए फिर पढ़ा, मेरा क्या सलाम वाली क्या सलातो सलाम वाली क्या अल्लाह कौन फसल दिखाई का लम तुसल्ले नमाज पढ़ के तूने नमाज पढ़ी, ऐसी किसी बात है अभी पढ़ के आया हूँ, पहले पढ़ा था अभी पढ़ के आया हूँ, क्या नमाज फिर गए पढ़ के आए कौन फसल दिखाई का लम तुसल्ले जाओ नमाज पढ़ो तुझे नमाज नहीं। मालूम ये हुआ कि उठने बैठने का नाम नमाज नहीं है। कैसी पढ़ी जाएगी, सब लोग कमारा आई तुमूनी हो सकती, जैसे मैं पढ़ता हूं वैसे देख करके नमाज पढ़ा करो, ये सल्लू कमारा आई तुमूनी उसल्ली, ऐसी नमाज पढ़ो मुझे देखो जैसे मैं नमाज पढ़ता हूं। तो खैर रसूल करीम को हम देख नहीं सकते, गुनहगार निगाहें तरस कर जाए कहां तैयार हो सकती है, लेकिन अहादीस ने जो लबो लहजा इख्तियार किया है उससे तो ये बात पता चल ही जाती है कि हुजूर ऐसे नमाज पढ़ते थे। तो अब मालूम ये हो गया कि नमाज का अपना एक मेयार है, अगर उस नमाज को उस मेयार और उस शर्त और कैद और फर्ज और सलाहियत के साथ अदा की गई फादेहा, वरना उस नमाज को कोई था सिर्फ उठने बैठने का नाम नमाज नहीं होता है ना। नमाज की रिक्वायरमेंट बहुत मुश्किल, लोगों ने इतना आसान कर रखा है इस मसले को, और बड़ी मुसीबत यह है कि कहते हैं कि अरे यार उसको आप इतना डरा दिया है कि मस्जिद में आता पर वो बंद कर लेगा वो। सुभानअल्लाह, इस साथ की कि कौन न मर जाए, खुदा लड़ते हैं और हाथ में तलवार, क्या सादगी है साहब, है ना,
वो मशीन नहीं आ रहा वही बंद कर देगा।
अरे भाई वो आ रहा है, क्या फायदा उसके आने से बेचारे को, जब तक उसको बताओगे। और ये जो लोग कहते हैं कि आ रहा बंद कर देगा, ये जिम्मेदारी बनती है उसको समझाया, उसको बताया। अगर ये कह करके उसको मीठा टोस दे करके जहर पिला दिया है तो खुद गुनहगार इसलिए कहा है।
समझाओ समझाओ,
और जिसको बताया जा रहा है उसको कबूल करना चाहिए कि भाई तेरा इससे पहले अहादीस की रोशनी में लास्ट फ्राइडे को हदीस गुजर चुकी है कि सहाबा हुजूर के पास पहुंच करके अर्ज कर दिया, अल्लाह मुझको बताइए, मुझको समझाइए, मुझको सिखाइए इस्लाम क्या है, दीन क्या है, कैसे किया जाए, सब सिखाइए मुझको, मैं सीखूंगा। ये सुन्नत सहाबा, सुन्नत सहाबा बस अलू अलग इनको तुम ला तुम, जो तुम्हें नहीं मालूम है पूछो वहां से, और हर आने की जिम्मेदारी जब उससे पूछा जाए तो बताए। तो कुरान कह रहा है कि इन्ना सलातान सशाल गुरकर की नमाज तो बुराई बेजाई से रोक देती है, लेकिन अजब इत्तेफाक है कि नमाज भी पढ़ता है, जुआ भी खेलता है, नमाज भी पढ़ता है, शराब भी बेचता है, नमाज भी पढ़ता है, गलत भी जाता है, नमाज भी पढ़ता है, गलत सोबत में बैठता है। अब क्या उसकी नमाज ने उसको रोका? अगर नहीं रोका तो मालूम यह हो कि उसकी नमाज नमाज नहीं है। और जो अभी फरमाया गया है मैं चंद अपवाद इब्न कसीर के हवाले से पढ़कर सुना दो इसके ताकि आपके ईमान और ताजा हो जाए, बड़ा इजाफा कर दीजिए कि इब्न अभी हातिम में है कि जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इस आयत की तफसीर दरियाफ्त की गई तो आपने फरमाया जिसे उसकी नमाज बेजा और फ्वाहिश कामों से न रोके तो समझ लो कि उसकी नमाज अल्लाह के यहां मकबूल नहीं। और रवायत है कि वो अल्लाह से दूर ही होता चला जाएगा। मशगूल और बुरे कामों से बचने वाला न हो समझ लो कि उसकी नमाज उसे अल्लाह से और दूर कर दी जा रही है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं जो नमाज की बात न माने उसकी नमाज नहीं,
नमाज की बात न माना मानना मतलब
नहीं, नमाज की बात ना मानना, नमाज के जो शरायत है जो तुमको बतलाया जा रहा है अगर उसको छोड़े नहीं अपने मन से जो चाहे करता चला जाए उसकी नमाज नहीं। नमाज में हयाई से और पदफेलियों से रोकती है उसकी इताअत यह है कि उन बेहूदा कामों से नमाज रुक जाए। फिर फरमाया हजरत अब्दुल्लाह से किसी ने कहा फला शख्स बड़ी लंबी नमाज पढ़ता है, आपने फरमाया नमाज उसे नफा देती है जो उसका कहा माने, नमाज उसको नफा देती है उसका कहा माने। मेरी तहकीक में शायद उसने फरमाते ऊपर जो भरपूर रवायत बयान हुई उसका भी मौकूफ होना ही ज्यादा सही है। फिर फरमाया किसी शख्स ने कहा हुजूर फला शख्स नमाज पढ़ता है लेकिन चोरी नहीं होता, आप फरमाया करीब उसकी नमाज उसकी बुराई छोड़ा। हजरत अबुल आलिया रहमतुल्लाह ने फरमाते हैं नमाज में तीन चीजें हैं, अगर ये ना हो तो नमाज नमाज नहीं, इखलास व खलूस, खौफ खुदा और जिक्र खुदा। नमाज को इखलास के साथ पढ़ा जाए, नमाज को खौफ खुदा के साथ पढ़ा जाए, और नमाज को जिक्र खुदा के लिए पढ़ा जाए। ये तीन बातें मैं इससे पहले कितनी बार इस बातों को बता चुका हूं जुमे में, इसलिए जज्बाती को बदल जाता हूं कि भाई कहां खड़े हो तुम, नियत बांधने किसके सामने जा रहे हो। अगर यही उल्टा सीधा अंदाज है कि जिसे चाहा आके खड़े हो गए, सर पे टोपी है और गरीब बांध का बटन खुला हुआ है, आप ये चढ़ी हुई है और पानी चढ़ा हुआ है और कबक तो लोगों ने शाद में नमाज पढ़ना शुरू कर दिया है माशाल्लाह, जो जानिया घुटने से नीचे है मगर जब बैठता तो घुटने से ऊपर सड़क आती है। अंदाजा लगाइए किस कदर सख्ती के साथ इन एहतमाम को किया गया है। नियत बांधा अल्लाह अकबर इसके हुजूर खड़ा है, अल्लाह के हुजूर देख रहा है। हदीस में फरमाया गया है कि बंदा जब नमाज पढ़ता है तो उसकी कैफियत यह होती है कि या तो अल्लाह को देखता है या अल्लाह उसको देख रहा होगा। दोनों बातें, नमाज पढ़ो इस तरह से गोया कि तुम अल्लाह को देख रहे हो, अगर ये कैफियत ना हो तो तुम सोचो कि अल्लाह तुम्हें देख रहा है, और ये तो हर शख्स के साथ है। अब वो इस तरह नमाज पढ़ रहा है और
वो समझ भी रहा है कि अल्लाह उसको देख रहा है, और क्या जुरात उसकी है कि अल्लाह देख रहा है उसके सामने किस अंदाज से खड़ा है। ये एक सहाबी एक हजूर की बारगाह में एक नौजवान की शिकायत की, या रसूलल्लाह पता और हर बदल करता है।
हुजूर ने फरमाया छोड़ दो उसकी नमाज, उसको बुला जो सको।
चंद दिन गुजरे थे, लोगों ने आकर के अर्ज किया रसूल
राइस बांधा गया मालूम ऐसे पढ़ना जो माज पढ़ना नमाज के तस्करे
के खुदा की फजीलत की अल्लाह ही का जिक्र सबसे बड़ा है। क्यों? इसलिए कि जिक्र खुदा की नमाज में उसकी उसकी रूह भर करके
होता है। और मा तसनाउन, और अल्लाह जानता है तुम करते हो, जहां भी करोगे जैसे भी करोगे जिस करोगे सब कुछ जानता है। आदमी दुनिया की निगाहों से छुप जाए छुप जाए, लेकिन रब की निगाह नहीं हो सकता है क्या करना है क्या। इसीलिए हमेशा याद रखना चाहिए कि जब भी कोई बुराई करने से पहले ये सोच लो कि अल्लाह देख रहा है। चोर घर से निकला चोरी करने के लिए, चोर घर से निकला चोरी करने के लिए, उसके साथ उसका दोस्त भी था। घर से चोरी करने के लिए निकला तो उसके दोस्त ने कहा कहां जा रहा है, कहा एक रात तारीख है चलते हैं चोरी कर लेंगे माल मिल जाएगा।
कोई भी नहीं देख रहा था, कोई भी नहीं देख रहा है, हवा से कोई नहीं देख रहा है, कोई भी नहीं देख रहा है, सबसे तारीफ है
अल्लाह भी नहीं देख रहा है। पानी में छीटा देकर के उसने उसको होश किया, वापस
आता है। दिन पर ऐसा चोट कर जाते हैं कि आदमी हमेशा ही उछल जाता है। अब ये है आदमी क्या क्या करता है क्या नहीं करता है जानता है, कोई नहीं देख रहा, मगर जो उसको देखना चाहिए वो देख रहा है। पहला जहां पर बताया गया कमला उजागर वाली किताब, और ए मुसलमानों किताबियों से न डरो मगर बेहतर तरीका पर, मगर वो जिन्होंने उनमें से जुल्म किया, और कहो हम ईमान लाए उस पर जो हमारी तरफ उतरा और जो तुम्हारी तरफ उतरा, और हमारा तुम्हारा एक माबूद है और हम उसके हुजूर का दर्द रखते हैं। इस आयत करीमा में अहले किताब के साथ मुनाजरे और गुफ्तगू के दावत का तरीका बयान किया गया है कि जब भी किसी इस्लाम के किसी अगेंस्ट शख्स जो इस्लाम के नजरियात को कबूल नहीं करता है, जब उससे बात की जाए तो गुफ्तगू का तरीका दूसरा होगा, जब अपनों से बात की जाए गुफ्तगू का तरीका दूसरा होगा।
भाई मैं आप लोगों से अगर बात करूं तो आप सब लोग जानते हो कि नमाज पढ़ना चाहिए, रोजा रखना चाहिए, बुराई नहीं करना चाहिए। हुजूर रहमतुल्लाहिलालमीन है, महबूब में सबसे बड़ा दर्जा है, खुदा की बात वही है, वगैरह वगैरह,
मैं सब कहता था आप सब सुनते चले जाएंगे। लेकिन एक सनातन धर्मी को अगर लायक बैठाए जाएंगे, सनातन धर्मी हिंदुओं के एक जैनी को एक टॉक को लाकर के बैठाए, मैं उससे कहूं कि अल्लाह एक है उसके अलावा कोई मंदिर, तो उससे सवाल करेंगे दलील क्या है, आपने फौरन कबूल कर लिया था क्यों, इसलिए मुसलमान आप उसके साथ जो गुफ्तगू का तरीका होगा वो आपका आसान नहीं होगा, उसका आपका दूसरा तरीका है, उसके साथ दलीलें होंगी, मुनाज़राना गुफ्तगू होगी, शवाहिद होंगे, मुनाज़रे के दो उसूल पड़े उसूल, या तो दलायल दिए जाए अपने मजहब के, या फिर उसके मजहब पर एतराज करते हुए तारीफ की जाए ताकि वो खुद अपने मजहब में फंस जाए। कुरान कह रहा है कि ला तुजादिल अहले किताब इल्ला बिल्लती हिया अहसन, जो बेहतर तरीका है उस तरीके से उनको डील करो। इसी मकाम को कुरान पाक ने दूसरी जगह फरमाया कि उदउ इला सबीलि रब्बिका बिल हिकमा वल तो अपने रब की तरफ से बुलाओ, अच्छा हो तरीका हो अच्छी गली हो, ये हम उसको भी मानते हैं, उस पर ना लगे जो हमारे नंबर पर होगा और उस पर लगे जैसे राम की समय है, हम लिखेंगे अलहमदुलिल्लाह हुआ हमारे गति वी और उसकी सफल माना। کسی نبی کو لم تک بنا رسول کسی رسول کو نہیں کہ پر ایمان لائے پر اسے علماء کی احتیاط ملاحظہ فرمائے کہ علماء کرام فرماتے ہیں کہ جب پیغمبروں کے تعلق سے گفتگو کرو تو کسی عادت کو خاص اور محصور نہ کر دیا کرو, بلکہ کہو 1,24,000 یا 2,24,000 پھر بول دو کیا کہو بیش, ایک پیغمبر 1,24,000 یا 2,24,000 کمو پیش, تاکہ کسی پیغمبر کی ذات پر ایمان لانے سے انکاری نہ ہو سکو اور کسی بھی شخص کو پیغمبر کے زمرے میں داخل نہ کر سکو. تو تم کہہ دو کہ جو تمہارے پیغمبروں پر اترا اس کو بھی ہم مانتے ہیں, جو ہمارے پیغمبر ہمارا تمہارا خدا ہے کہ اس میں کوئی فرق نہیں, ہزار لوگ مخلصون مسلمون اور ہم تو اسی کو حضور کا دن رکھتے ہیں, اللہ نے فرمایا اس کو مانتے ہیں. اس آیت کریمہ کی روشنی میں اور آگے آیت پر لکھ بات, اور یہ محبوب یوں ہی تمہاری طرف کتاب اتاری تو وہ جنہیں ہم نے کتاب عطا فرمائی اس پر ایمان لاتے ہیں, اور کچھ ان میں سے ہیں جو اس پر ایمان لاتے ہیں, کچھ ان میں سے جو اس پر ایمان لاتے ہیں اور ہماری آیتوں سے منکر نہیں ہوتے مگر کافر, اہل کتاب نے بھی انکار کیا اور مشرکوں نے بھی انکار کیا. یہودیوں نے حضرت عیسیٰ علیہ السلام کا انکار کیا, یہودیوں نے حضرت عیسیٰ علیہ السلام کا انکار کیا, کہ سورت رسول کی رسالت تو منکر کے ہی منکر ہے, اور عیسائیوں نے ہمارے پیغمبر کے ساتھ, اور یہودیوں عیسائیوں نے ہمارے پیغمبر کے ساتھ انکار کیا. تو عیسائی ایک گنا مجرم اور یہودی دو گنا مجرم ہو گئے. یہ جب بھی نبی کریم کی بارگاہ کرم میں ایک مسئلہ ایک سوال اس طرح سے کیا گیا, رسول کریم نے فرمایا جب اسے کوئی مسئلہ بات کیا ہوئی تھی, صاحب توریت میں ایسا ہے اور زبور میں ایسا ہے, یہ صحابہ کیا کرتے تھے کہ پوچھتے جا کر کہ تمہاری کتابوں میں کیا ہے, تو جب کچھ کہتے تھے تو صحابہ کبھی انکار کرتے تھے کہ ایسا نہیں ہوگا, ایسا زبان دوسری سریانی عبرانی ان کی سمجھ میں نہیں آتی تھی, تو حضور نے فرمایا ایسا جواب نہ دیا کرو, ایسا جواب دیا کرو کہ جو تمہاری کتابوں میں اترا اس پر ایمان لاتے ہیں اور جو ہماری کتابوں میں اترا اس پر ایمان لاتے ہیں, تو جو تمہاری کتاب اترا ہے اس سب پر ہمارا ایمان, لیکن تم نے ایڈ کیا اس پر جو تم نے انہیں خلط ملط کر دیا ہے اس پر ایمان نہیں, اللہ نے اتارا اس پر ایمان. دوسری بات حضور نے ارشاد فرمائی مشکات کی اور دیگر احادیث کی روایت ہے, رب اللہ کے رسول صلی اللہ علیہ وسلم کہے ہوئے تھے سجدنا صدیق فاروق رضی اللہ تعالیٰ عنہ راستے سے گزر رہے تھے, کہیں پہ توریت کا کوئی مقصد پر گرا ہوا تھا بیٹھ گیا, تھوڑا تو اس اچھی اچھی باتیں تھیں, لائے کہ تاکہ میں حضور کو سناؤں گا, نبی کریم کی بارگاہ میں آئے, حضور جب پڑھا ہے تشریف فرما ہے, صدیق اور دیگر صحابہ بھی ہیں, الکہ فاروق رضی اللہ تعالیٰ عنہ نے یوں کہا کہ یا رسول اللہ حضور کا چہرہ نہیں دیکھ رہے تھے, بس کتاب کی اسی ورق پر دیکھ رہے ہیں, یا رسول اللہ یہ میں راستہ گزر رہا تھا کچھ ایک مطلب اس کا اچھی باتیں لکھی میں سنا رہا ہوں پڑھنا شروع کر دیا, ایسا 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 حضور کا چہرہ مبارکہ ہمارے غصے کے گلنار ہو گیا, صدیق اکبر رضی اللہ تعالیٰ عنہ دیکھ رہے ہیں کہ خفگی کے آثار ناراضگی غصے کے آثار چہرے مبارکہ پر ظاہر ہو رہے ہیں, جب برداشت نہیں ہو سکا جا کر کے عمر فاروق سے کاغذ چھین کے کہتے ہیں, کہتے ہیں عمر حضور کے چہرے مبارکہ کو نہیں دیکھ رہے, اللہ اکبر, اب جو دیکھا تو بول بولے قدم پر یا رسول اللہ معاف فرما دیجیے, میں نے سمجھا شاید حضور اس کو پسند نہیں فرمائے, اب حضور نے فرمایا کہ تم دوسری کتابوں کے اوراق پڑھتے ہو, کیا قرآن تمہارے لیے کافی نہیں, کیا قرآن تمہارے لیے کافی نہیں, کا مقام نبی صلی اللہ علیہ وسلم قرآن سب کچھ ہے, قرآن پڑھو دوسری کتابوں کے, اسی لیے اب اس حدیث کی روشنی میں ہمارے علماء نے مسئلہ نکالا ہے, علماء کی احتیاط کو لہذا فرمائی کہ اپنے مذہب کو چھوڑ کر کے عام لوگوں کو دوسرے مذہب کے متعلق کی اجازت نہیں دی جائے گی, کسی پت مذہب کی کسی دوسرے مذہب کی کتاب پڑھنے کی اجازت آپ کو نہیں دی جائے, علماء کو بھی نہیں دی جائے گی, صرف ان علماء کو دی جائے گی جو ان مذاہب کی تردید کرتے ہیں اور مناظرہ کرتے ہیں, ان کو تو پڑھنے کی اجازت دی جائے گی, کیوں تاکہ ان مذاہب والوں کی کتابوں کے اندر پائی جانے والی کمزوریوں کو حاصل کر کے مناظرے میں اپنا دعویٰ اختیار کریں اور ان کو اسلام کی حقانیت بیان کریں, ان کو دعوے میں پھینک دے کر کے جو ہے بی اے کے صاحب ہر جگہ اچھی بات ہوتی ہے, کہیں سے کوئی اچھی بات
اگر یہی بات کی تو اللہ کے رسول صلی اللہ علیہ وسلم, صلی اللہ علیہ وسلم نے سیدنا عمر فاروق جیسے عظیم شخصیت کے توریت پڑھنے پر ناراضگی کا اظہار بھی کرنا
معلوم یہ ہوا کہ یہ عام آدمیوں کے بس کی بات نہیں ہے کہ ہر جگہ جا کر کے بیٹھے اور ہر شخص کی بات سنے اور اس کے اندر سے کچھ باتیں پک اپ کرے, اس کی ذمہ داری نہیں, اس کو لیے اختیار دیا گیا ہے کبھی نہیں. اس کی ذمہ داری ہے کہ اپنے مذہب مسلک کی کتاب پڑھے اور اپنے مذہب و مسلک کی کتاب کر کے اس میں کامیابی حاصل کرے, اس کے اس کا مطالعہ اس کی اسٹڈی کر کے تاکہ اس کے اندر اس کو درخت حاصل ہو. اس کی ذمہ داری نہیں کہ دوسرے مذہب کتاب جا کر کے پڑھے, پتا چلا صاحب یہاں تک سکے وہاں چلا گیا ہے, بہک جائے گا, گمراہ ہو جائے گا, اس لیے علماء نے منع کر دیا. اور مغافل کا فضول میں قبل ہی اور کوئی کتاب نہ پڑھتے تھے, نہ پڑھتے تھے اور نہ اپنے ہاتھ سے کچھ لکھتے تھے. یوں ہوتا تو باطل والے ضرور چھٹ لاتے. حضور کی زندگی کا سب سے بڑا مورچا اس وجہ سے بنائے گا, حضور کی حیات کا سب سے بڑا مورچا اس حایت سے بیان کتاب نہ پڑھتے تھے اور نہ اپنے ہاتھ سے کچھ لکھتے تھے, یوں ہوگا جو باطل والے ضرور شک لاتے. اسی آیت کو لے کر کے ہمارے علماء نے مسیحیوں اور یہودیوں کی بھرپور تقریر فرمائی تھی. سمجھا آپ نے, اس میں یہ بتایا گیا ہے کہ اللہ کے رسول کی سب سے بہترین صفت جو ہے یعنی صفات عامہ و تامہ کے بعد النبی الامی ہونا ہے. امی ہونا, امی کہتے ہیں اس ذات کریمانہ کو کہ معلوم سب ہو لیکن کسی استاد سے نہ پڑھا ہو, سب نالج ہے, ساری ایجوکیشن ہے, ساری معلومات ہے, سارا علم ہے لیکن کسی سے پڑھا نہیں. امی کا یہ ترجمہ کرنا کہ ان پڑھ, جس نے ترجمہ کیا پڑھو گی, ترجمہ ان پڑھ ڈالنا, جس نے ترجمہ کیا وہ خود ان پڑھ ہے, اس کو معلوم نہیں. امی کا ترجمہ ہوگا کہ ساری معلومات ساری ایجوکیشن بلے کسی سے پڑھا نہیں. حضرت کا علم, علم لدنی ہے یا امیر, حضرت وہیں سے آئے تھے لکھے پڑھے ہوئے, میرے نہایت رحمتہ اللہ علیہ کے شعر ہے بڑے اچھے شاعر تھے. حضرت کا علم, علم لدنی ہے یا امیر, حضرت وہیں سے آئے تھے لکھے پڑھے ہوئے. وعلم کا معلم تک متعلم وکانہ فضل اللہ یاری کا عظیمہ, اللہ نے آپ کو وہ سب کچھ پڑھا دیا, سکھا دیا, تعلیم دے دی جو آپ نہیں جانتے تھے. اگر یہ بات ہوتی کہ نبی کریم صلی اللہ علیہ وسلم کسی کے سامنے بیٹھ کر کے بحیثیت شاگرد پڑھے ہوتے تو ایک الگ بات ہے کہ پھر اس میں شاگرد کا درجہ میٹھا ہوتا, استاد کا درجہ بڑا, یہ ایک الگ بحث ہے. لیکن سر بس جو ہماری بحث ہے وہ یہ ہے, پھر تو مسیحیوں کو یہودی اہل کتاب کو ایک بہت بڑا بہانہ مل جاتا کہ قرآن دراصل یہ چربا ہے اور یہ توحید کا, بس تو قرآن نے اللہ جل شانہ نے اس آیت کو اتار کر کے قرآن کی صداقت, رسول کریم کی نبوت کریمانہ اور رسول کی صفات امیت کو پھر فرمایا ہے وَلَا تَخُطُّهُ بِيَمِينِكَ إِذًا لَّارْتَابَ الْمُبْطِلُونَ, اور اپنے ہاتھ سے کچھ لکھتے تھے نہ کچھ لکھتے تھے, یوں ہوتا تو باطل والے ضرور شک لاتے اور کہتے کہ صاحب نہیں قرآن تو کچھ یہاں سے لیا گیا کچھ وہاں سے لیا گیا. اس پر بھی آج اسی زمانے سے حضور ہی کے دور مبارک سے یہ قوم چیخ رہی ہے کہ قرآن تو حضور زمانے میں ایسے گزر چکی ہے نا, کسی نے کہا کہ کوئی شیطان ہے جو جنات کو پڑھا دیتا ہے, کسی نے کہا کہ ان کے اگل بغل جو بیٹھنے والے ہیں حضور کے اگل بغل صحابہ کرام بیٹھنے والے ہیں وہ دوسری کتابیں پڑھتے ہیں اس سے کچھ پک اپ کر لیتے ہیں, یہ ہے وغیرہ 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 کچھ نہیں. اور کمالے کمالے یعنی علم کی بات یہ ہے کہ اللہ کے رسول امی ہونے کے ساتھ ساتھ فصاحت و بلاغت کے جس منزل پر ہیں دنیا کا کوئی بھی شخص سوچ کے نہیں سکتا. فصاحت و بلاغت جس منزل پر کوئی سوچ بھی نہیں سکتا. سبحان اللہ, یہ دلیل ہے اس بات کی, قرآن اللہ کا کلام ہے اور حضور یقیناً ایک معجزان فصیح و بلیغ مقرر و خطیب ہے, اور ایک واجز بیان صاحب فضل و کرامت صاحب فضل و اعجاز رسول ہیں, جس آیت دل کا روشنی ہے. بلکہ وہ روشن آیتیں ہیں ان کے سینوں میں جن کو علم دیا گیا, اور ہماری آیتوں کا انکار نہیں کرتے مگر ظالم. اب کیا ہے اس سلسلے میں ملاحظہ فرمائیے, قرآن کی کرامت, قرآن کا اوپر تو رسول کا بول رہا ہے, اب نیچے آیت میں قرآن کا بول رہا ہے. کیا ہے, بل و آیاتم بجناتم فی صدور الذین اوت العلم, بلکہ یہ روشن نشانیاں ہیں, روشن آیتیں ہیں ان کے سینوں میں جن کو علم دیا گیا. اس لیے پتا چلا کہ علم قرآن جس دل میں داخل ہے اس دل کو روشن کر دیتا ہے, علم قرآن روشن کر دیتا ہے. اب علم قرآن کی اتنی قسمیں ہیں کہ اس کو تو اگر صبح سے لے کر کے شام تک بیٹھ کر بھی گنا جائے تو آدمی نہیں گن پائے گا. حضرت علی مرزا فرماتے ہیں, جمیع العلم فی القرآن لیکن یقاصر عنہ اصحاب الحجاب, اللہ نے دنیا کے سارے علم کو قرآن میں رکھ دیا ہے, قیامت تک جتنے علم کو تلاش کیا جائے گا, فائنڈ آؤٹ کیا جائے گا, جتنے سبجیکٹ سب اٹھائیں گے وہ سب قرآن کے اندر ہے. آدمیوں کی عقلیں اس کو تلاش کرنے سے فاصل ہوں گی. اس وجہ سے علوم جدیدہ ہو, ماڈرن ایجوکیشن ہو, 1000 سال کے بعد یہ کمپیوٹر جو ہوا نکلا نا, اہل معرفت اہل علم امام راضی ہوتے تو بتا دیتے کہ دیکھو اس آیت سے کمپیوٹر کیوں فائنڈ آؤٹ کر لیا. ایجوکیشن کی کمی ہے, ایسے بھی لوگ کم راضی ہیں, اور جو علماء ہیں اس میں بیشتر یہ ہے کہ مذہبی تعلیم کے ساتھ ساتھ دنیاوی تعلیم کی طرف توجہ نہیں کرتے, اس بنیاد پر بڑا فاصلہ ہے دونوں میں, علوم دینیہ علوم دنیاوی. اور نحو یہ ہے کہ اس کو اللہ نے ذرا بھی سوچ بوجھ کر فرمائی ہے وہ سب جانتا ہے کہ قرآن پاک کا کیا ہوتا ہے. لیکن یہ بات فیکٹ ہے, یہ قرآن کا علم جس سینے میں بھی جاتا ہے اس کو روشن فرما دیتا ہے, اور جب روشن فرما دیتا ہے آپ معلوم ہے کہ جو بچے حفظ کر لیتے ہیں اور اس کو یاد کر لیتے ہیں, حفظ کر لیتے ہیں اور یاد بھی رکھتے ہیں, اس کا مطلب نہیں کہ حافظہ کرنے کے بعد قرآن پاک کو اٹھا کر کے رکھ دیا سرٹیفکیٹ والا حافظ صاحب بن گیا ہے, اور اللہ نہیں جانتا ہے, یاد بھی پڑھ بھی نہیں پڑھ رہے, پڑھنے کی کوشش بھی نہیں کرتا ہے, سرٹیفکیٹ والا حافظ ہی نہیں, ریئل حافظ چاہے سرٹیفکیٹ ہو نہیں, اس بچے کی میموری اتنی کمی ہو جاتی ہے اس کا, اس کو کسی بھی فیلڈ میں آپ اتار ہونا ان شاء اللہ لیڈ کر دیا. اس وقت قرآن کو پہنچ جائے, اور اس کا کیا تعلیم کرتا ہے کون, جو شخص اس بات کو تسلیم نہیں کرتا کہ قرآن اللہ کا کلام ہے وہ انکار کرتا, وہ ظالم. قرآن کی قرآنیت کا انکار کرنا یہ ظلم ہے. اور فرمایا اور بولے کہ انہیں اتنی کچھ نشانیاں ان پر, ان کے اگر لگاؤ نشانیاں تو اللہ جی کے پاس ہیں, اور میں تو یہی صاف درس سنانے والا ہوں. یہ بحث اتنی بار گزر چکی ہے پیچھے, جس کا اتنی جگہ جگہ اس کا ذکر ہے کہ مشرکین مکہ کفار مکہ بار بار اس بات کی خواہش کرتے تھے, اسرار بیان کرتے تھے کہ کوئی ایسی نشانی لاؤ, کوئی معجزہ دکھاؤ, مردے اٹھ کر کے بتائیں کہ تم پیغمبر ہو, جبریل یعنی قرآن لے کر کے اتر جائیں, اللہ آ کر خود ہم سے بتا دے کہ میں نے اس کو پیغمبر بنا کے بھیجا ہے. بکواس ہے, جگہ جگہ اس کا ذکر ہوا ہے, وہ ہی کہا کرتے تھے. نشان فرما دیا کہ نشانی دکھلانے کی ذمہ داری میں نے اپنے پیغمبر کے لیے, پیغمبر کا کام تو تبلیغ ہے, گمراہ لوگوں کو سیدھے راستے پر لانا ہے, تو جو مقصد ہے اس سے ہٹ کر کے جب بات کرو گے. اب ظاہر سی بات ہے اگر کوئی شخص کمپیوٹر سے اپنے کمپیوٹر کے لے جا کر رکھے گا ہے کھیت کی جوتائی کرے, جو سارا جوتا جانتے ہیں نا, کھیت کی مٹی الٹے گو اس لیے گٹی بنائی ہی نہیں ہے. اور اگر کوئی شخص ٹرکٹر سے چاہے کہ وہ www.com اس پر کلک کر کے और चाहे नहीं
मैथ का ये प्रॉब्लम सॉल्व कर दे तो फैक्टर ही कर पाएगा।
हर घटेरा पहरे सारे सावधान,
हर एक को अलग अलग काम के लिए बनाए। पैगंबर की जिम्मेदारी ये नहीं कि पैगंबर से तुम मुताबा करो कि आसमान से सारे तो पैगंबर तो होते, हमने उसकी जिम्मेदारी दी, हमने जिम्मेदारी दी कि पैगंबर मुर्दा दिलों को जिंदा कर दे, गुमराह लोगों को ईमान बख्श दे, कुफर से में जो लोग फंसे हुए हैं उनको ईमान की रोशनी अता फरमा दे, अल्लाह का करीबी बंदा बना दे। ये जिम्मेदारियां पैगंबर की है। निजाम मुआशरत दे, जिंदगी कैसे गुजारी जाएगी, मुसलमान एक दूसरे के साथ कोऑपरेट कैसे करेंगे, वो करो करा, ये जिम्मेदारी है। ना तो पैगंबर को तारा तोड़ने की जिम्मेदारी दी गई है, ना सूरज निकालने की जिम्मेदारी। हाँ अगर वो कर दे फिर उसकी बात यार। और क्या ये उन्हें पता नहीं कि हमने तुम पर किताब उतारी जो उन पर पढ़ी जाती है,
बेशक इसमें रहमत और रसीयत ईमान वालों के लिए। देखिए
उसका जवाब भी शायद को दिया गया है, जब उन्होंने मुताबा किया कोई निशानी को उतर रही है तो कुरान कह रहा है कि ये कुरान नहीं देख रही निशानी बन के उतर रहा है, यानी कुरान खुद एक बहुत बड़ी निशानी बहुत बड़ी अलामत है। क्या कि मेरा पैगंबर किसी के सामने कभी पढ़ने के लिए नहीं बैठा, और सूरत यह है कि हजरत आदम की खिलकत का जिक्र फरमा रहा है, फरिश्तों के सजदे और जिन्नात के शैतान के ना सजदा करने का जिक्र फरमा रहा है। हजरत आदम से लेकर के ईसा अलैहिस्सलाम तक जने कितने हजार और करोड़ साल गुजर चुके हैं, के बीच में पैदा होने वाले तशरीफ लाने वाले अंबिया और मुरसलीन का जिक्र कर रहा है, उनकी उम्मतों के हिलाकत या कामयाबी और कबूल ईमान का जिक्र कर रहा है, सारी बातें बता रहा है, कहां से बता रहा है, कहां बता रहा है।
मालूम ये हुआ कि कुरान हमने उस पर उतारा है, ये कुरान बहुत बड़ी निशानी है अगर कोई शख्स समझे।
तुम फरमाओ अल्लाह हक है मेरे और तुम्हारे दरमियान गवाह, जानता है जो कुछ आसमान और जमीन है, और वो जो बातिल पर यकीन लाए और अल्लाह के मन से हुए वही खाते हैं। जब तुमसे इस बात का मुतालबा करें तो ये मेरे हबीब आप ये कह दीजिए और अल्लाह ही बस है, बस इतना जान लो उसने मुझे पैगंबर बनाया है, मेरी जिम्मेदारी ये है, मुझे हुक्म दिया है, मैं ये कर रहा हूँ, बस मैंने तुम्हें बुलाया अगर तुमने कबूल किया तौहीद को तो अल्लाह तो उसकी जगह दी जाओगे, अगर तुमने कबूल नहीं किया तो फिर मेरा काम खत्म हो गया, ये मेरा काम। और तुमसे आकाश की तभी करते हैं,
और अगर एक चेहराई मुदत ना होती तो जरूर उन पर आजाद आ जाता,
और जरूर उन पर अचानक आएगा जब वो बेखबर हो,
यानी सवालत की कैफियत
जो कौन उस पर आजाद है सारी बात, जैसे कौन आप पर आजाद है समझा देता हूँ,
आप एक मध्यन हो ऐसा प्रदेश का आजाद आए तो मिल जाए
लाते क्यों नहीं हो,
चोरी सीना सोनी
चोरी चीख रहा है चैलेंज कर लाते क्यों नहीं हुआ
उन्होंने फरमाया नहीं कि तुम अल्लाह के अहकाम की नाफरमानी करोगे तो रब्बे करीम तुम्हें अजाब में मुब्तला फरमा देगा। अरे माता पापा कहाँ है आपका अजाब, कब आएगा, दरगाह क्यों नहीं है, कुरान में उसका जवाब।
अल्लाह ने हर चीज को एक निजाम के तहत रखा है और वो चीज उसी निजाम के तहत चलती है,
तो चाहे तो 12 बजे रात में सूरज निकल आए और चाहे तो नवरी से निकल करके ठीक दोपहर के वक्त सर से आकर जो सूरज गुरू हो जाए, और वो चाहे तो सूरज पर खेती होने लगे और जमीन आग का खुरा बन जाए,
सब कर सकता है,
लेकिन उसका इंतजाम है, एक सिस्टम उसे बना दिया कायनात का,
वो सिस्टम पर कायनात जाए उसके सिस्टम में कमी नहीं हो रही,
मई जून जुलाई गर्मी ही के लिए कटिंग
जो खतरे सलाह के करीब है, और जो किसी जजीरे में है जहां पे मरतूब हवाएं हैं, अगर ये खतरे सलाह के नीचे कभी पड़ेगी, मई जून जुलाई में सर्दी कर दी, जनवरी फरवरी मार्च में जो खतरे सलाह के नीचे है और जहां पे मरतूब हवाएं नहीं है सर्दी पड़ती, और जजीरे जो होते हैं उन्हें गर्मी पड़ती, मई जून जुलाई में अगर आप मॉरिशस वगैरह में उतर के सोचे तो लिहाज उड़ करके सोते हैं, ऑस्ट्रेलिया वगैरह भी
हाँ
आप यहाँ पर होकर सोचते हैं और जनवरी फरवरी मार्च में उनके अपना पसीना होता है कि दुनियाएं कैसी चलते हैं। ये फिक्र का उसूल
एक सिस्टम उसने बना लिया,
बदल नहीं रहा है वो सिस्टम, बदलेगा जिसने बदलेगा तो क्या बता जाएगा।
तो ये कह रहे हैं ना कि अब आप आता क्यों नहीं,
कुरान कह रहा है बलऊद अजरों को संबंध जाओ।
अगर एक मुकर्रर वक्त अल्लाह ने उसके लिए मुकर्रर न कर दिया तो आधा आप एक दूसरे मुकर्रर कर रखा है, जब वो वापस आएगा तो आ जाएगा। और कैसे आएगा? तबता, तबता आर्मी में कहते हैं अचानक, अचानक और अचानक आया कैसे लग लगा रहा भाई उसको बुरा भाई। अबू जहल, अबू जहल तो सुनाई पड़ा कि हुआ था क्या ये सुने दे दिया भी थी और मुआवजा तैयार किया गया था। उस मुआवजे की रूह से यह था कि हुजूर पर उन्हें फरमाया था मुआवजे में कि अगर तुम्हें कोई शख्स सलाम कबूल करके मदीना आएगा तो वापस कर देगा, मक्का में वापस करना और हाँ हमारे का अगर कोई शख्स मान लिया मुझ पर बजाय वापस करेंगे
पता करो मुझे देख रही थी रूस सब देख रहे थे होने वाला क्या
है। एक दो साहब कराम अपने जुल्म से तंग आकर के मुश्किल ने मक्का से गए मदीने मरुबरा तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वापस करें। उन लोगों ने क्या किया जानते हैं? वो लोग अब जो भागता था तो गए उसके बाद मदीने मनोबरा क्योंकि मदीने में रहने से हुजूर ने मना फरमा दिया था। वाजिब देखे उन लोगों के बड़े
लॉजिकल लोग थे, हुजूर ने कहा हुजूर ने मदीने में रहने से मना किया है ना, तो
भाग करके गए मदीने से बाहर कुछ दूर पर एक पहाड़ी थी, उसी पहाड़ी में उन लोगों ने अपना मस्कर बना दिया, वहीं रहते थे। अब जो भाग करके मक्के मुकर्रमा से जाता मदीने मनोबरा नहीं जाता, सीधे वहीं जाता।
अच्छी खासी जमीन होगी साबित यहाँ हो गया उनका, जितना काफिला सीरिया से मुलाका तजारत करने वाला परेश होगा लूट लिया करते, लूट लिया करते संग आते मक्के के लोग की यारी तो हमारी कहानी भी तबाह होती है।
आगे भेजा कि भाई हम उस मुआहदे से दस्तबरदार होते हैं,
वादा खेलते लगते। एक काफिला दुरक
इन लोगों ने बदमाशी की थी अहले मक्का ने
तरीके पर मदीने मनोबरा पर ले करना चाहते और बहुत सारी बातें सारी
हुजूर ने चंद साहबा को भेजा उस काफिले को लूटने के लिए रोकने के लिए। जब ये लोग गए एक ने खबर पहुंच गई काफिला
लुट जाएगा और
मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने जो अपने लोगों को मुकर्रर कर रखा है कि हमारा कोई काफिला लुट गुजर नहीं पाएगा बचा दिया जाए, तो चलो उस काफिले को बचा लिया जाए। तबता की तस्वीर का मैदान कैसे अजाब आया था,
फिर उस काफिले को बचा जंगे बद्र के लिए निकले, उस काफिले को बचाने के लिए निकले,
काफिला को बचाने के लिए आए, काफिले को बचाने के लिए पहुंचे तो कुछ दूर जाने के बाद मक्के को करमा से काफी दूर निकलने के बाद पता चला कि काफिला तो बच के आ गया, वापस न चले। तो कुछ लोगों ने कहा क्या है वापस आ गया, हमारी जमैयत है हजार आदमी हमारे साथ हैं अब लेस हम लैस हैं, वो फाका का श्लोक चलो मदीने मनोवर पर ऐसा अचेत करो कि ये सिर्फ नकेल वो नहीं उठो भी चल पड़ी है। ये बगता है अचानक उन्हें क्या मालूम था कि हम जा रहे हैं किसी की जान लेने के लिए और खुद मौत का लुकमा बन जाएंगे। आए जंग हुई रमजान मुबारक में जंगे बद्र पहली जंग, अबू जहल मारा गया, उमैया बिन खलफ मारा गया, बड़े बड़े मुशरिकीन मारे गए, आए थे खुशियां मनाते रहना, तारीख में लिखा हुआ जब चले थे लोग तो किस यानी तूफान बदतमीजी के साथ चले थे, रक्सुरूप करते शराब पीते और मचलते और हाहाकार मचाते के साथ चलो मदीना लूट लेंगे उनको बंद कर देंगे तबाह कर देंगे एक सीट बजा देंगे हमारा कौन बरकरार सकता है। बिल्कुल जैसे हजरत साहब का इस वक्त हाल है हमारा कौन बिगाड़ सकता है कुछ समझाना, सारी सारी दुनिया के दादा बनेंगे नहीं सकते हम की सारी दुनिया के दादा बनेंगे कौन हमारा बिगाड़ सकता है।
और जब आए वहां पे तो अबू जहल को तो छोटे बच्चों ने पकड़ा के सबक कम कर दिया, छोटे छोटे बच्चों ने सबक दिया, अरे मुआज़ और मुआफ़ रज़ी अल्लाह
جو چھوٹے چھوٹے بچوں
عبد الرحمان بن عوف نے پوچھا یار
سچا جان آپ نے سنا ہے کہ ابو جہل اتنا بدتمیز اور بہرا ہے کہ ہمارے آقا نبی کریم صلی اللہ علیہ وسلم کو گھر دیتے ہیں,
ہم یہ برداشت نہیں کرتے, ہم اس کو قتل کرتے ہیں, کون ہے پہچانتے نہیں تو بتلا دیجیے.
حضرت عبد الرحمان بن عوف حالت جنگ میں مصروف تھے,
چنانچہ انہوں نے اشارہ کیا کہ وہ دیکھو وہ ابھر رہا ہے, وہ چنانچہ وہ گئے اور اس کے بعد جیسے کوئی باز اپنے شکار پر چھپکتا ہے اس طرح سے چھپتے ہوئے اور چھوٹی چھوٹی تلواروں سے اس کی یہ اپنا ہوتا کہا تھا کہ اچانک ان کے اوپر اترا, چلے تھے کس کام کے لیے آئے ہوا, چلے تھے رقص و سلوت کرتے ہوئے, شراب پیتے ہوئے, مستی نکالتے ہوئے چلیں گے, یہ چیز بجا کر کے چلے آئے گا یہاں آئے تک, یہ ہے ہٹا رہے گا اور تم سے عذاب کی جلدی چاہتے ہیں اور بے شک جہنم گھیرے ہوئے ہیں کافروں کو,
جس دن انہیں ڈھانپے گا عذاب کے اوپر اور ان کے پاؤں کے نیچے دور فرمائے گا چکو اپنے کیے کا مزہ,
جلدی کر رہے ہیں, یہ دنیا کا عذاب کا ذکر ہوا پہلے, اب آخرت کا
اور پھر آخرت میں ان کو عذاب دیا جائے گا, پھر ایسا عذاب نیچے سے اوپر سے دائیں سے بائیں سے ابھی سے پاک فرمائے گا, ایک جہنمی کو کیسے جہنم میں رکھا جائے گا, اللہ ہم مسلمان کو یہ خاص طور سے فرمائیں گے جہنم کے عذاب سے بچائے گا, فرمائے گا جہنمی کو کیسے رکھا جائے گا, آگ کا صندوق ہوگا نیچے آگ اوپر
پانی کا صندوق,
آگ کا باغ
اس میں آگ ہی کا بچھونا اس کا ہوگا, بستر ہوگا
پھر اس کو اس میں رکھا جائے گا,
آگ ہی کا تارا لگایا جائے گا, پھر اس کو ایک دوسرے صندوق میں رکھا جائے گا, پھر اس پر آگ کا تارا لگایا جائے گا, پھر اس کو ایک دوسرے صندوق میں تیسرے میں رکھا جائے گا, اس طرح سے سات صندوقوں کے اندر اس کو رکھا جائے گا, اور
اس سے فرمایا جائے گا اب اپنے کی نفر رکھا جائے,
اسی لیے میرے دوستوں میں ہمیشہ کہتا ہوں ایمان کی سلامتی کی دعا کرتا ہوں,
بہت شوق دان
بار بار کہتا ہوں کہ زندگی تو یار دن بدن گزر ہی جائے گی, فکر آخرت کی فکر کیا, اللہ تعالیٰ مسلمان بڑھائے تو ہم لوگ جو ایمان لائے میری زمین وسیع ہے تو میری ہی بندگی کرو, ہر جان کو موت کا مزہ رکھنا ہے پھر ہماری ہی طرف پھرو, اور بے شک جو ایمان ہے اچھے کام کیے ضرور ہمیں جنت کے بتاؤ پر جگہ جس کے نیچے کا نعرے بہنی ہوں ہمیشہ ان میں رہیں گے,
چاہیے
خالد کام والوں کا مرے گا تو بھی اللہ جانے کا
ہے جب اس کو وہ ایک مرتبہ کاٹے گا تو ایک
مطلب کاٹا اس نے تو ایک جایا, اسی سیب کو جب دوبارہ کاٹا تو دوسرا جایا, اسی کو تیسری بار کاٹا تو تیسرا جایا, جتنی بار کاٹے گا اتنی بار جائے گا مختلف ہوتا جائے گا, اور پھر قرآن کہتا ہے کہ اس میں پاکیزہ عورتیں اور ان کی ازواج مطہرہ پاکیزہ ازواج ہیں جن کے ساتھ اللہ جل شانہ جنت میں رکھے گا, نیک عمل اور ایمان کامل کے حاملین کے تعلق یہ آیت کریمہ اور وہ جنہوں نے صبر کیا اور اپنے رب ہی پر بھروسہ رکھتے ہیں ان کا نگار یہ صبر بہت عظیم دولت ہے,
صبر بہت عظیم دولت ہے, اللہ جی کہتا فرمائے
اور ہمیشہ اللہ سے صبر کی دعا مانگتے ہیں, اللہ آزمائشیں ہیں ٹھیک ہے مگر تو آزمائش بھی دینے والا ہے اس کے ساتھ ساتھ صبر کی بھی توفیق عطا فرما, اور زمین پر کتنے ہی چلنے والے ہیں کہ اپنی روزی کے ساتھ ساتھ نہیں رکھتے, اللہ روزی دیتا ہے انہیں اور تمہیں اور وہی سنتا جانتا ہے, یہ آیت کریمہ کے اترنے کی وجہ مان کیجیے, جب آیت ہجرت اتری اور نفر کو دیا گیا کہ اب ہجرت کرو مکہ مکرمہ سے مدینہ منورہ کی طرف, تو صحابہ کرام میں سے بعض لوگوں کو ایک وسوسہ پیدا ہوا
کہ ہماری ساری پراپرٹی تو یہاں ہوگی مکہ مکرمہ,
اپنا وہاں کوئی جاننے والا بھی نہیں, جائیں گے, رہیں گے کہاں پہ, کھائیں گے کیسے, کیا ہوگا, تو یہ دماغ میں آ کر کے وہ ان کے قدم کرو
کچھ لوگوں
نے. اللہ جل شانہ ایک مثال بیان فرماتے آیت تاریخ, اور یہ آیت ہر ایک شخص کے لیے توکل کی بہت بڑی ساتھی ہے. وَكَأَجِّن مِن دَابَّةِ لَا تَحْمِلُ رِزْقَهَا اللَّهُ يَرْزُقُهَا وَإِيَّاكُمْ, اور زمین پر کتنے ہی چلنے والے ہیں کہ اپنی روزی صاف نہیں رکھتے. اللہ نے کیڑے مکوڑوں میں سے, حشرات الارض میں سے, جانوروں میں سے بہت ساروں کو پیدا کیا ہے کہ اپنی روزی صاف نہیں رکھتے, لیکن پھر بھی صاف اللہ روزی دیتا ہے. اور رب اللہ نے فرماتے ہیں توکل کے حوالے سے واقعہ, ایک عارف باللہ بار بار دل میں آیا کہ جنگل کی طرف چلا جاؤں, یہ سوچتے تھے کہ جنگل کی طرف جاؤں گا کھاؤں گا کیا, یہ خیال آپ پرانے بزرگوں کی صورتحال یہ ہوتی تھی کہ وہ آبادیوں میں کم رہتی, آبادی میں رہنے سے بڑے نقصانات ہوتے, تو وہ بار بار خیال کرتے کہ جنگل میں چلا جاؤں, اللہ کی یاد کرو جنگل میں چلے جاتے. وہ جب بھی ارادہ کرے تو یہ نفس اندر سے ان کو اکساتا تھا کہ جاؤ کھاؤ گے کپڑ جاؤ گے. ایک روز بیٹھے ہوئے تو اپنے گھر میں بڑا پرانا لکڑی کا ایک پایا تھا, اس پائے میں سے ایک چھوٹی سی لکڑی کا ٹکڑا ٹوٹا, چھوٹا سا لکڑی کا ٹکڑا, اس میں سے ایک کیڑا گرا جس کو ہمارے یہاں تاڑا بولتے ہیں, کیا ہے کیڑا گرا نہیں دیکھو نہیں کیڑا لمبا کیڑا تارا کسی میں ہوتے لمبا تھا, اس کے منہ میں شہدوت کا ایک پتا تھا, شہدوت کا ایک پتا, جانے کتنے زمانے کا وہ ہرا ہرا پتا شہدوت کا. یہ رب اس عارف باللہ کو اللہ کی ذات پتا ہے خود توکل کے حوالے سے رب کریم نے سبق سکھایا تھا. دیکھا تو سجدے میں گر کے اللہ عرض کیا, اللہ جب تو اس پرانے پلر کے اندر لکڑی کے پلر کے اندر ایک کیڑے کو بھی فراہم کر سکتا ہے تو پھر میں تو بہرحال تیرا ایک بندہ ہوں. تو صحابہ کرام فرمائے گا کہ وہ اللہ کو ان جانوروں کیڑے مکوڑوں حشرات الارض کو روزی دیتا ہے تو تمہیں کو روزی نہیں دے گا. اور اللہ اکبر, پھر صحابہ نے جہیز فرمائی, اللہ کے رسول نے ایسی بھائی چاری پیدا فرمائی لوگوں کے درمیان کی تاریخ انسانیت میں ایسا عظیم دور نظر نہیں آتا, حتیٰ کی صورت ہو گئی کہ بھائی کا بھائی آیا تھا, اس کا رشتہ جیسے لگتا تھا کہ اپنے خونی بھائی سے زیادہ قریب, خون کا جو بھائی ہوتا سگا بھائی اس کا زبر دکھ تھا اس کا. اور اگر تم ان سے پوچھو کتنے بنائے آسمان اور زمین اور کہاں میں لگائے سورج اور چاند, تو ضرور کہیں گے اللہ نے. تو کہاں اور جاتے ہیں, یہ درست اس آیت کی طرف ہمیں کی طرف اشارہ ہے کہ جب ان کو کوئی تکلیف پہنچتی ہے مشرکین کو, تو اس تکلیف کو دفع کرنے کے لیے اپنے بتوں کو نہیں بلاتے, اس وقت اللہ ہی کو یاد کرتے ہیں. اور جب وہ معاملہ ختم ہو جاتا ہے تو پھر کیا کرتے ہیں کہ پھر اپنے بتوں کے پاس چلے جاتے ہیں. چنانچہ اس سلسلے میں ایک باقاعدہ ایک تشریحی آیت گزر چکی ہے, گزرے گی آگے چل کر کے, غالباً سورہ روم شریف کے اندر ہے, کہ قرآن نے ایک مثال بھی دی ہے. اور اکرما بن ابو جہل کا واقعہ بھی اس کی بیان فرمایا گیا اسی حوالے سے. اکرما بن ابو جہل کے بیٹے حضرت اکرما جو بعد میں عظیم الشان صحابی ہوئے اور جنگ بدر میں شامل نکلے, اکرما بن کرام ابو جہل کے بیٹے آتے بیٹے اسلام کے بہت بڑے دشمن. یا تک صورت عالم کی ہو گئی کہ نبی کریم صلی اللہ علیہ وسلم کی صورت دیکھنا گوارا نہیں, اتنی دشمنی تھی. فتح مکہ کے دن ان کی صورت حال جنگ بدر میں شریک نہیں ہوئے, فتح مکہ کے دن جب سنائی پڑا کہ نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے ہوئے تو بڑے دشمنی میں مکہ چھوڑ کر کے بھاگ جدہ جا کر کے کشتی پہ سوار ہوئے تاکہ میں چلا جاؤں ایسی جگہ پر کہ تاکہ پھر میں یہاں آ نہیں سکوں, میں چہرہ نہیں دیکھ سکتا. کشتی پہ سوار ہوئے, کشتی تھوڑی دیر چلی اور جو سمندر میں پہنچی سخت ترین آتی آئی طوفان آتا, کشتی ہسکولے کھانے لگی. اب جانتے کیا اکرما کہتے ہیں, اللہ وہی ایمان بدلا ہے. جب سارے بتوں کو پکار کے تھک چکے تو کہتے ہیں اے محمد کے خدا, اے محمد کے خدا,
اگر آج میں اپنی جان کو سلامتی سے بچا لے گیا, جس پر ایمان لاؤں گا تیرے محبوب محمد کی بارگاہ میں پہنچ کر نکلنا پڑ جائے گا. ایمان کیا کشتی کبھی لگا دی گئی اترے اور سیدھے حضور کی بارگاہ میں سیدھے پہنچ جائے گی. اصل مجھے کرنا پڑا یہ کمر کو سلام ہوا حضور السلام. یہی کہ جب ان پر کوئی آفت پڑتی ہے تو ہمیں بکا دیتے ہیں اللہ کو, اور جب آفت ٹل جاتی ہے کہیں وہی جا کر کے دھونے روا دیتے ہیں صاحب وہ رام کا اللہ کشادہ کرتا ہے بندوں میں جس چاہے اور تنگی فرماتا کے لیے چاہے. بے شک اللہ سب خود جانتا ہے. یا ایک بندے مومن کے لیے بہت ہی وشال ہے, اندھے کی روزی کا کم ہے, وہ صبر کرنا چاہیے پر بھی ہے تو اللہ کے راستے میں خرچ کرنا چاہیے. ایک اور یاد رکھیں کہ اخلاق کے بعد کے اقوال کی روشنی میں کہ بندے کی روزی اسی وقت تک ہوتی ہے جب اس کے گناہ زیادہ ہوتے ہیں, اور جو تم ان سے پوچھو کس نے اتارا آسمان سے پانی تو اس کے سبب زمین زندہ کر دی, کرے پیچھے ضرور کہیں گے اللہ نے. تم تمام سب کو بھی اللہ کو بلکہ ان میں اکثر بے عقل ہیں. یعنی ایک اتفاقیہ جو ایک ہی انداز جو قرآن بول رہا ہے, وہ سے پانی کس نے برسایا اللہ نے, زمین سے سبزی کس نے اللہ نے, تو پھر اس کے بعد کو بھی کرتے ہو سلام کے ساتھ اچھی بات نہیں. وہ جانتے تھے کہ بھائی سب کو پانی سارے سے رہا ہے, یہ کنکر تو پانی برسانے سے یہ لات قبول منا قزا یہ مکھی تو نکال نہیں سکتے ہیں آسمان سے پانی کیا برسائیں گے. ایک رات ہے کہ جو یہ سب کرتی ہے سب کچھ قبول کرنے کے باوجود بھی سجدہ اسی کو کر دیتی, اور یہ دنیا کی زندگی تو نہیں مگر کھیل کود اور کام کیا کر ضرور وہی سچی زندگی ہے. کیا اچھا تھا اچھا دنیا کو کہا قرآن نے لہووں کو لائی, یہ دنیا لہو لائی ہے. اسی لیے احادیث سے فرمایا گیا نا سجن میں نہیں دنیا مومن کا فیصلہ ہے. فرمایا گیا ہے طالب الدنیا مردود اور طالب العقبہ مسعود اور طالب المولا محمود. دنیا کا طلب کرنے والا مردود ہے اور عقبہ کا طلب کرنے والا نیک ہے مگر محمود نہیں, اور جو اللہ کو چاہے وہ محمود. جو میں نے عرض کیا نا اس کو راضی کرو جنت تو دے ہی دے, جگہ اس کے راضی کی جنت کا سوال کیے جاؤ کچھ نہیں, نماز دے پر روزے رکھتے ہو پھر سوال کیا تو کہ اللہ جنت دے دے ٹھیک ہے چلے اسے جنت نہ مانگو, اس کو راضی کرنے کی کوشش کرو جو کہا ہے اس کو کرتے جاؤ. وہ جب خوش ہوگا تو خود ہی دے دے گا, اس نے بنایا ہی اسی لیے جنت. جنت کس کے لیے بنائی, جنت کس کے لیے بنائی, جناتوں کے لیے نہیں بنائی, ہمارے لیے بنائی. ہم ہی اس میں رہتے تھے نکال کے بھیج دیے گئے جنت لوٹ کے پھر وہیں چلے جائیں گے ان شاء اللہ. جنت ہمارے پاس ہی جاگی ہے بھائی, ارے حضرت کی بات ہے بات ہے ہمارے باپ کی جاگیر ہے جنت. ہمارے باپ سے کتنا آتا بھائی اس کی جاگیر کی نہیں, ہمارے باپ اس کی جنت بھائی وہ تو ملے گی, لیکن پہلے راضی تو کیجیے. زیادہ اور آنا پھر میں زیادہ اس میں حاصلات اقبال اور یا کاملی ایک بلّہ کا واقعہ بلا فرمائیے. ایک روز رب کریم کے حضور عرض کرتے ہیں اللہ جتنے گنہگار ہیں سب کو آزاد کر اور سب کے بدلا کر دکھا. کون کہتا ہے جی ایک عارف بلّہ خدا رسول اور یہ کامل جتنے بندے گنہگار ہیں سب کو معاف کر کے جنت سے آزاد کر دے اور سب کے بدلے مجھ کو جہنم میں ڈال دے. ایسے آواز آئی بتا رہا ہے یہ بتاتا ہے ہماری لگا کہ ہم ایک قربت والا زمین پڑا پڑا اور کہ آپ کا پڑھو نہ کوشش کی ضرور ہم انہیں اگر راہ دکھائیں گے اور بے شک اللہ نیک و ساتھ ہے. یہ سورہ انتم کی طرف سے آپ کی آیت کریمہ کی نشری ہو رہی ہے.
प्रमुख माने पायलट है, अंकबूत इससे एक मकड़ी की कैफियत जाती है, दुनियावी जिंदगी कुफ्र की कैफियत, कुफ्र को एक चावल के पकड़ जाता है, विकास लिखता है कि सब मैं तुम्हारी काम कर रहा हूँ, ये बनवा दिया वो बनवा दिया, हॉस्पिटल बनवा दिया, रोड बनवा दिया, इतने गरीबों को खिला दिया, ये कर दिया, मगर ईमान नहीं लाया। तो उसकी मिसाल ऐसी जैसे मकड़ी की, मकड़ी अपना जाला तान लेती है और समझती है कि अब तो ये बड़ा प्रोटेक्टेड है, तूफान आए, आंधी आए, बादोबार आए, ये हल हिल ही नहीं सकता। उसमें क्या होती है, एक हल्का हवा का झोंका से इसे छोटा टुकड़ा अलग होता है, इसलिए उनके ख्याल उनके अपायत को एक मकड़ी के जाले की तरह जान फरमाया गया है कि उसकी कोई हैसियत नहीं होती, इसीलिए सूरत को सुधार कर आखिरी आयत करीमा जो है लगी और जिन्होंने हमारे रास्ते में खोली जरूर हम उन्हें अपने रास्ते दिखाएंगे, यहाँ इसी आयत करीमा से मुजाहदा निकलता है। और ये बात तयशुदा है कि बंदा जब अल्लाह की तरफ कोशिश करता है तो रब्बे करीम उसे रास्ता देता है। हदीस का आखिरी जुमला बड़ा हदीस पाक बड़ा पढ़ा की बात को करो, हदीस पाक अल्लाह के रसूल फरमाते हैं कि रब्बे करीम फरमाता है जब मेरा बंदा मेरी तरफ एक बारिश से चलता है तो मैं उसकी तरफ एक हाथ बढ़ता हूँ, और एक हाथ बढ़ता है तो मैं उसकी तरफ दो हाथ बढ़ता हूँ, और जब वो मेरी तरफ दो हाथ बढ़ता है तो मैं उसको अपनी रहमतों में अपने रहमतों के दामन में समेट लेता हूँ। ये हदीस है, शर्त ये है कि अल्लाह की तरफ मुजाजा किया जाए उसका। ये थी सूरह अंकबूत की आखिरी आयत करीम, अल्लाह सल्लल्लाहु अलैहि वसल्लम सैयदना शफीअना मौलाना मुहम्मद सल्लल्लाहु अलैहि सलातम वसलाम अलैहि सैयदी या रसूल अल्लाह करीम। कुरान मुकद्दस की तफसीर और तिलावत में अगर कोई गलती हुई उसे माफ फरमा, और जो कुछ भी तफसीर हुई है तफसीर बारगाह करम शरत कबूल अता फरमा, कुरान की रूहानी कुनूज़ बरकात से हमारे दिलों मुर्दा दिलों को जिंदगी अता फरमा, दुनिया में कुरान का फैजान जारी फरमा, कब्र में कुरान का फैजान जारी फरमा, हश्र में कुरान का फैजान जारी फरमा, और हर मुश्किल वक्त में चाहे वो दुनियावी जिंदगी की मुश्किल हो या उखरवी जिंदगी की मुश्किल से रब करीम अपना दे और हर मंजिल पर मुसार बना दे। صلى الله تعالى على سيدنا محمد وعلى آله وصحبه وسلم وبارك على 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 محمد وعلى آله وصحبه وس